नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 10 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
काठमाडौँ निजगढ़ फास्ट ट्र्याक निर्माणको जिम्मा सेनालाई दिने मन्त्री परिषदको निर्णय। सशस्त्र प्रहरी बलका 3 DIG आईजीमा बढ़ुवा।
कांग्रेस र माओवादी बीच भरतपुर र लेखनाथ महानगरपालिका सहित विभिन्न ठाउँमा चुनावी तालमेल। केन्द्रले हस्तक्षेप गरेको भन्दै भरतपुरमा कांग्रेस कार्यकर्ताको विरोध।
महाभियोग प्रस्तावमा सहमति जुट्न नसकेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित। सरकारले महाभियोग प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने विपक्षी दलहरूको माग।
सोमालियामा सुरक्षाकर्मीको गोली लागेर मन्त्रीको ज्यान गयो। इस्लामिक लडाकू भएको आशंकामा गोली चलाएको सेनाको भनाई।
र विश्व फुटबल वरियतामा नेपाल 3 स्थान तल झर्यो।
महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, घर घरबाट निस्किएर खाली सके बोल्न चुनाव ठूलो मौका हो विकासको ढोका खुल्न, चुनाव ठूलो मौका हो विकासको ढोका खुल्न।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन।
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले काठमाडौँ निजगढ़ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले फास्ट ट्र्याक बनाउने जिम्मा सेनालाई दिने निर्णय गरेको हो। यस्तै बैठकले प्रधान सेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको खानेपानी मन्त्री जीवन शाहीले जानकारी दिनुभयो। समितिले फास्ट ट्र्याक निर्माणमा भएको प्रगति मासिक रूपमा सरकारलाई जानकारी गराउनेछ। यस्तै आजको मन्त्री परिषद बैठकले सरकार सशस्त्र प्रहरी बलका 3 DIGलाई AIGमा बढ़ुवा गरेको छ। निर्वाचन आयोगसँग स्वीकृति लिएर सरकारले डीआईजीको बढ़ुवा गरेको हो। आईजीमा बढ़ुवा हुनेहरूमा पुष्पराम केसी, नारायण बाबु थापा र रामशरण पौडेल हुनुहुन्छ। त्यसै गरी नेपाली सेनाका विनायक सिंहलाई पायलट महासेनानीमा बढ़ुवा गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले साहित्यकार एवं संस्कृतिविद सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरूषको सम्मानद्वारा पुरस्कृत गर्ने निर्णय समेत गरेको छ।
विकासको पहल चुनावी चहल पहल।
आउँदो 31 गते हुने चुनावमा धेरै ठाउँमा सत्ता र विपक्षी गठबन्धन बीच प्रतिस्पर्धा हुने भएको छ। विपक्षी एमाले र राप्रपाले काठमाडौँ सहित 3 महानगरपालिकामा तालमेल गरेपछि कांग्रेस माओवादीले पनि पोखरा र भरतपुर महानगरपालिकामा चुनावी तालमेल गरेका छन्। उम्मेद्वारी फिर्ता लिन आज दिउँसो 1 बजेदेखि 5 बजेसम्म दिइएको समय सदुपयोग गर्दै दलहरूले तालमेल गरेका हुन्। पार्टी नेतृत्वले तालमेल गर्ने निर्णय गरे पनि स्थानीय कार्यकर्ताले भने चर्को विरोध जनाएका छन्। थप विवरण सहित साथी प्रकाश ढकाल।
स्थानीय चुनावको परिणाम आफ्नो पक्षमा पार्न दलहरूले एक अर्कासँग तालमेल गरेका छन्। चुनावी तालमेल गर्ने जिम्मा स्थानीय पार्टी पंक्तिलाई नै जिम्मा दिएको बताए पनि केही महत्वपूर्ण ठाउँमा भने केन्द्रले नै हस्तक्षेप गरेको छ। शुरूदेखि नै चुनावी तालमेलको तयारीमा रहेका सत्तारूढ़ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विभिन्न जिल्लामा सहकार्य गर्ने सहमति भएको थियो। तर विपक्षी एमाले र राप्रपाले काठमाडौँ, ललितपुर र पोखरा महानगरपालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेसँगै सत्ता पक्षीय दलहरूले पनि तालमेल गरेका छन्। दुई दल बीच भएको सहमति अनुसार भरतपुर नगरपालिकामा कांग्रेसले माओवादी र पोखरामा माओवादीले कांग्रेसलाई सहयोग गर्ने भएका छन्। भरतपुरमा कांग्रेसले केन्द्रबाटै हस्तक्षेप गरेर मेयरका उम्मेद्वार दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता गराएको छ भने पोखरामा माओवादी केन्द्रका मेयरका उम्मेद्वार विश्वप्रकाश लामिछानेको उम्मेद्वारी फिर्ता भएको छ। केन्द्रले जबरजस्ती उम्मेद्वारी फिर्ता गराएपछि स्थानीय नेताहरूले चर्को विरोध गरेका छन्। माओवादीसँगको चुनावी तालमेलको विरोधमा चितवन कांग्रेसका कार्यकर्ताले कमलनगरमा रहेको पार्टी कार्यालयमा नाराबाजी गरेका थिए। भरतपुरमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल र पोखरामा कांग्रेसका रामजी कुँवर मेयरका साझा उम्मेद्वार भएका छन्। स्थानीय आवश्यकतालाई ध्यान दिएर चुनावी तालमेल भएको दावी गर्नुहुन्छ नेपाली कांग्रेसका नेता रमेश लेखक।
विभिन्न राजनीतिक पार्टीसँग भएको छ, खास गरेर माओवादीसँग भएको छ। यसका बारेमा हाम्रो नीति के छ भने पार्टीको स्थानीय संयन्त्रले आवश्यकता अनुसार यसका बारेमा निर्णय गर्न सक्ने हाम्रो नीति छ र त्यसरी पार्टीका निकायहरूले निर्णय गरिराखेका छन्। अहिले पनि यसका बारेमा छलफल भइरहेका छ। पार्टीका स्थानीय निकायहरू यो बारेमा क्रियाशील छन् र छलफल गरेर अगाडि बढिराखेका छन्।
कांग्रेस माओवादी बीच काठमाडौँ र ललितपुर महानगरपालिकामा तालमेल गर्ने प्रयास भए पनि विफल भएको छ। काठमाडौँ र ललितपुर दुवैमा माओवादीले उपमेयर मागे पनि कांग्रेसका जिल्ला स्तरीय नेताले अस्वीकार गरेका छन्। दुवै जिल्लामा प्रतिस्पर्धा गर्न आफूहरू एक्लै सक्षम रहेको जवाब स्थानीय नेताहरूले केन्द्रलाई दिएका छन्। यस्तै मकवानपुरमा हेटौँडा उपमहानगरपालिका र थार नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन्। दुई दलबीच भएको सहमति अनुसार हेटौँडा उपमहानगरपालिकामा कांग्रेसले मेयर लिएर थार नगरपालिकामा माओवादीलाई छाडेको छ। अब हेटौँडा महानगरपालिकामा मेयरमा कांग्रेसका आनन्दराम पराजुली र उपमेयरमा माओवादीका बलराम बल साझा उम्मेद्वार भएका छन्। त्यस्तै थार नगरपालिकामा माओवादीका लचर विष्ट मेयर र कांग्रेसका खड्का गोपाली उपमेयर साझा उम्मेद्वार भएका छन्। केन्द्रीय र जिल्ला स्तरीय नेताहरूले गरेको तालमेललाई उनीहरूकै कार्यकर्ताले भने विरोध गरेका छन्।
काठमाडौँका 10 नगरपालिकामा 42 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। अस्ति स्थानीय तहको चुनावका लागि उम्मेद्वारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेद्वारले आज उम्मेद्वारी फिर्ता लिएका हुन्। जसमा वडा अध्यक्ष र सदस्यका लागि दिएको उम्मेद्वारी फिर्ता लिने धेरै रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आज उम्मेद्वारी फिर्ता लिन दिएको समयावधिभित्र उम्मेद्वारी फिर्ता लिएकाको नाम हटाएर निर्वाचन आयोगले भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्नेछ।
दोस्रो चरणको चुनाव बजेट अघि नै गर्ने विषयमा दलहरूबीच छलफल शुरू भएको छ। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीचको भेटवार्तामा यसबारे छलफल भएको हो। दुई शीर्ष नेताबीच दोस्रो चरणको चुनाव र बजेटका विषयमा साझा धारणा बनाएर अघि बढ़ने समझदारी पनि बनेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते नै बजेट ल्याउनुपर्ने बाध्यता छ। जेठ 31 गतेपछि बजेट ल्याउने बारे पनि दलहरूबीच छलफल भइरहेको छ। तर बजेटपछि सार्न भन्दा चुनाव नै अघि सार्न उपयुक्त हुनेतर्फ पनि दलहरूबीच कुराकानी हुन थालेको हो। यस्तै नेकपा एमाले दोस्रो चरणको चुनाव बजेट अघि नै गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। सरकारले प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरी दोस्रो चरणको चुनाव जेठ 31 गते तय गरेको र यसमा बजेटले प्रत्यक्ष प्रभाव पार्ने भन्दै आयोगको ध्यानाकर्षण गराइएको एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्बाङले जानकारी दिनुभयो।
जे जति स्थानीय तह सम्बन्धी निर्वाचन हुन्छ जेठ 15 गते भन्दा अगावै, बजेटको घोषणा अगावै, नीति तथा कार्यक्रम भन्दा अगावै स्थानीय तहको सम्पूर्ण निर्वाचन सम्पन्न भइसक्नुपर्छ। अब यसमा सरकारले पहल गरोस्, दलहरूको बीचमा छलफल गरोस्, एउटा निष्कर्षमा पुगोस्।
पहिलो चरणको चुनावको नतिजाले दोस्रो चरणमा चुनाव हुने जिल्लाका मतदाता प्रभावित हुने भएकाले मतगणना एकै चरणमा गर्नुपर्ने एमालेको माग छ। तर निर्वाचन आयोगले भने चुनाव सकिने बित्तिकै मतगणना गर्ने कानूनी व्यवस्था भएकाले एमाले भने जस्तो एकै चरणमा मतगणना गर्न असम्भव रहेको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा
लामो समयसम्म हामीले यो मतपेटिकाहरूलाई राख्न सक्ने प्राविधिक हिसाबले राख्न सक्ने त्यो पनि डिफिकल्टीको कुराहरू पनि भयो त्यहाँ कानूनमा कानूनी व्यवस्था के छ भनेदेखि मतपेटिकाहरू जम्मा भइसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने ठाउँ र कार्यक्रम प्रकाशित गर्नुपर्छ भनेर कानूनमा व्यवस्था छ अब उसले त त्यही अनुसार काम गर्छ कानूनमा जुन व्यवस्था छ त्यही अनुसार उसले चाहिँ त अब एक महिनासम्म बस्ने कुरो त त्यहाँनिर त आउँदैन उसलाई अब हामीले अर्को आदेश दिएर पठायौँ भने त्यो कुरा अर्को होला तर अहिले भइरहेको कानून व्यवस्था त्यही हो
निर्वाचन आयोगले स्थानीय तह चुनावको दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न सक्ने बताएको छ आयोगले सवारी साधन चलाउन अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि समेत स्वीकृत गरेको छ वैशाख 31 गते हुने पहिलो चरणको चुनावको मतदानको दिन उम्मेद्वार पर्यवेक्षक तथा संचार माध्यमले सम्बन्धित निर्वाचन अधिकृतको सिफारिशमा प्रमुख जिल्लाधिकारीबाट अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ यसैबीच विगतका चुनावको भन्दा अहिलेको चुनावमा कम मात्रै निर्वाचन आचार संहिता उल्लंघनका उजुरी परेको निर्वाचन आयोगले जनाएको छ अहिलेसम्म आयोगमा जम्मा 67 मात्रै उजुरी दर्ता भएको र ती उजुरी पनि आचार संहिताको गम्भीर उल्लंघन नभई सामान्य घटना मात्रै भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो
हुम्लाको नामखा गाउँपालिकाको वडा नम्बर 6 नेपाली कांग्रेसको पूरै प्यानल निर्विरोध निर्वाचित भएको छ नेपाली कांग्रेस बाहेक अरूको उम्मेद्वारी नपरेपछि वडा अध्यक्षमा पालजोर तामाङ सहित खुला वडा सदस्यमा कुञ्जोग उब्जाग तामाङ कर्जिन लामा र महिला सदस्यमा छिरिङ योकी तामाङ निर्विरोध निर्वाचित हुनुभएको हो
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ पार्टी सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्किन आग्रह गरेपछि निधिले राजीनामा फिर्ता लिएका वहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा आफूसँग सल्लाह नगरिएको भन्दै निधिले पदबाट राजीनामा दिए पनि स्वीकृत भने भएको थिएन सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेद्वारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा
ओहो कति सस्तो 200 रुपियाँमा त 850 MB साँच्चै सस्तो
त्यो भन्दा सस्तो पनि छ 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस् इन्टरनेटमा रमाउनुहोस्
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस् लेख्नुहोस् DATA400 MB र पठाउनुहोस् 1415
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागू हुनेछ नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा नेपाल टेलिकम राष्ट्रको संचार
ए मुना यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि
हो नि गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ त्यति मात्रै होइन गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 जना महिला वडा सदस्य चुनिने पक्का छ दलहरूले मनोनयन पत्र दर्ता गर्दा 1 जना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ
साह्रै राम्रो व्यवस्था भएछ लौ जाउँ
कता
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ सम्झनुहोस् मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस् निर्वाचन आयोग
त तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले काठमाडौँ निजगढ़ फास्ट ट्र्याक निर्माणको जिम्मा सेनालाई दिने मन्त्री परिषदको निर्णय, कांग्रेस र माओवादी बीच दुई महानगरपालिका सहित विभिन्न ठाउँमा चुनावी तालमेल लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, महाभियोग प्रस्तावको विषयमा सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसदको बैठक भोलि बिहान 10 बजेसम्मका लागि स्थगित भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था समितिको बैठकमा महाभियोग प्रस्तावका विषयमा सहमति नजुटेपछि संसद बैठक भोलि बिहानका लागि सारिएको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले प्रधान न्यायाधीश सुशीला कार्के विरूद्ध व्यक्तिगत रिसिवेले महाभियोग प्रस्ताव ल्याइएको भन्दै संसदमा पेश गर्न नदिने अडान राखेको थियो। सत्तारूढ़ दलहरूले संसदमा छलफल हुन बाँकी रहेकाले प्रस्ताव पेश गर्न मात्र भए पनि संसद अवरोध नगर्न आग्रह गरेका थिए, तर आफूहरूले प्रस्ताव फिर्ता नगरेसम्म बैठक चल्न नदिने भनेपछि संसद बैठक बस्दै नबसी स्थगित भएको एमाले नेता वामदेव गौतमले जानकारी दिनुभयो। यसअघि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो।
यसैबीच प्रधान न्यायाधीश कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अविलम्ब फिर्ता लिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित विपक्षी दलहरू एक ठाउँमा आएका छन्। एमाले सहित सरकारबाट बाहिरिएको राप्रपा, नेकपा माले, परिवार दल लगायत विपक्षी दलहरू महाअभियोग विरूद्ध एकजुट भएका हुन्। उनीहरूले संयुक्त विज्ञप्ति निकालेर महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन कांग्रेस र माओवादी नेतृत्वसँग माग गरेका छन्।
यस्तै नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश सुशीला कार्के विरूद्धको महाअभियोग प्रस्तावमाथि मौन रहन मातहतका बार इकाईलाई निर्देशन दिएको छ। बारका महासचिव खम्म बहादुर खातीको हस्ताक्षर रहेको परिपत्रमा महाभियोगको प्रस्ताव संवैधानिक प्रक्रियागत रूपमा अघि बढ़ी संसदमा विचाराधीन रहेको भन्दै बार इकाईलाई समर्थन र विरोधमा कार्यक्रम नगर्न र नगराउन निर्देशन दिइएको छ। बार एसोसिएशन हिजो आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै महाभियोगप्रति ध्यानाकर्षण भएको जनाएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओन्सरी घरतीबीच पछिल्लो राजनैतिक गतिविधिका बारेमा छलफल भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो भएको भेटमा संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको चुनावका विषयमा कुराकानी भएको सभामुख घरतीका संचार सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो। भेटमा महाभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ़ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो।
परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महत र सिंगापुरका विदेश तथा मानव संसाधन विकास मन्त्री जोसेफिन तेओबीच आज सिंगापुरमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार तथा लगानी प्रवर्धनका लागि द्विपक्षीय संयुक्त परामर्श संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको परराष्ट्र मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो।
युएईमा बसेर गलत काम गर्ने नेपालीमाथि युएई सरकारले निगरानी बढ़ाएको छ। युएईमा विभिन्न आपराधिक गतिविधिमा संलग्न नेपालीमाथि विभिन्न निकायले निगरानी बढ़ाएको आबुधाबी स्थित नेपाली दूतावासले जनाएको छ। नेपालीले गर्ने गलत काम कार्यवाहीबारे जानकारी गराउन र कानूनी प्रक्रियाबाट कार्यवाहीका लागि सहयोग गर्न समेत दूतावासलाई पनि अनुरोध गरिएको छ। साइबर अपराध सम्बन्धी युएईको कानूनी व्यवस्था उल्लंघन गर्ने, मानव बेचबिखन तथा ओसार पसार गर्ने, हात हतियार खरखजना तथा विस्फोटक पदार्थको गैर कानूनी खरिद बिक्रीमा संलग्न हुनेलाई कार्यवाही गर्ने तयारी गरिएको छ।
सशस्त्र द्वन्द्वमा सबैभन्दा बढ़ी प्रभावित रोल्पामा पछिल्ला वर्ष आत्महत्याको दर बढ़दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेका छन्। यो आर्थिक वर्षमा 46 जनाले आत्महत्या गरेका छन्। यस्तै आर्थिक वर्ष 2071-72 49 जनाले आत्महत्या गरेकामा आर्थिक वर्ष 2072-73 बढ़ेर 66 पुगेको थियो। सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समस्या भोगेका व्यक्तिले लामो समयसम्म न्याय नपाउँदा विरक्तिएर आत्महत्या रोज्ने गरेका हुन्। द्वन्द्व प्रभावितका लागि मनोसामाजिक परामर्श दिँदै आए पनि सबै द्वन्द्व पीड़ितसम्म पुग्न नसक्दा समस्या बढ़ेको स्थानीयले बताएका छन्।
जनकपुरमा आज जानकी नवमी एवं जानकी जन्म महोत्सव धूमधामसित मनाइँदैछ। आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ। जानकी नवमीका अवसरमा आज दूधमतीमा सामूहिक स्नान, शोभायात्रा, जानकी जन्म सन्ध्या आरती भएको छ भने राति बधाई गानको कार्यक्रम रहेको जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-01-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अहिले मेघगर्जन सहित असिना पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भेगका केही ठाउँमा साथै सुदूरपश्चिम तथा पश्चिमी क्षेत्रमा पनि मौसम बदली भई पानी परेको हो। पश्चिमबाट आएको बादलका कारण पश्चिमी क्षेत्रको मौसम राति पनि बदली हुने मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो।
ओखलढुङ्गाका आधारभूत विद्यालय मनोमानी ढंगमा सञ्चालन भएको पाइएको छ। जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा विद्यालयहरू मनपरी सञ्चालन भएको पाइएको हो। जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईका अनुसार अनुगमनमा कतै कक्षा नै सञ्चालन नगरी बन्द गरिएको, कतै विद्यालय नभएको र कतै विद्यालयका कक्षा कोठा भण्डारको रूपमा प्रयोग गरेको पाइएको हो।
मोरङका किसानलाई विशेष सूचना प्रवाह गर्न किसान सिम तथा स्मार्ट कृषि प्रविधि शुरू गरिएको छ। कृषि विकास मन्त्रालय जलवायु प्रकोप समुत्थान निर्माण परियोजनाले 63 जना किसानलाई प्रविधि हस्तान्तरण गरेको हो। किसानलाई कृषिमा आधुनिक प्रविधि, इमेल, इन्टरनेट सहितको यो स्तरीय सेवा प्रवाह गर्न हाम्रो कृषि मोबाइल एप्लिकेशन, कृषि पूर्व सूचना प्रणाली, टोल फ्री नम्बर, अडियो नोटिस, कृषि इन्फो एसएमएस जस्ता सेवा उपलब्ध गराइनेछ।
इलाममा जिल्ला कृषि विकास कार्यालयले 1,20,000 अलैँचीको बिरूवा वितरण गर्ने भएको छ। 100% अनुदानमा वितरण गरिने अलैँचीको बिरूवाका लागि किसानबाट आवेदन माग गरिएको छ। कृषि प्रसार कार्यक्रम अन्तर्गत अनुदानमा अलैँचीका बिरूवा वितरण गर्न 7,00,000 रूपियाँ बजेट पाएको कार्यालयका योजना अधिकृत एवं सूचना अधिकारी प्रकाश मणि काफ्लेले जानकारी दिनुभयो।
सुनको भाव तोलामा आज 500 रूपियाँले घटेको छ। सुन आज तोलामा 500 रूपियाँ घटेर 53,800 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रूपियाँले घटेर 745 रूपियाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
मेरो पनि भन्नु छ।
दलहरूले आफ्ना घोषणापत्रमा महत्वाकांक्षी आर्थिक योजना ल्याएको सम्बन्धी रिपोर्ट हिजोको नेपाल दर्पणमा सुनेर राजकुमार लामिछाने लेख्नुहुन्छ, यहाँ मान्छे त्यही, सोच पनि त्यही, तर बोली र पार्टीको घोषणापत्र मात्रै फरक, त्यसैले विवेक पुर्याउने नागरिकले नै हो।
सापकोटा कृष्ण फेसबुकमै लेख्नुहुन्छ, देश संघीयतामा गइसकेपछि पहिलोपटक स्थानीय तहको चुनाव हुँदैछ। चुनावका लागि दलहरूले महत्वाकांक्षी योजनाले भरिएका आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। सही घोषणा कसले गरेको छ अनि कसका घोषणा कारण हुने खालका छन् विचार गर्नु जरूरी छ।
विमलेन्द्र निधिले राजीनामा फिर्ता लिएको खबरमा मन कुँवर फेसबुकमा लेख्नुहुन्छ, चुनाव नजिकै गर्दा शान्ति सुरक्षा दिनुपर्ने विभागीय मन्त्रीलाई राजीनामा दिने बेला रत्तीभर जिम्मेवारी बोध भएन, अहिले अचानक कहाँबाट दिव्य दृष्टि प्राप्त भएछ।
फेसबुकमै राजन घिमिरे सोध्नुहुन्छ, कमल थापा सरकारबाट हटेसँगै वरियता क्रम मिल्ने भएर राजीनामा फिर्ता लिनु भएको त होइन।
अनि प्रतीक कुमारको ट्वीट छ, आवेगमा आएर राजीनामा दिएको चाहिँ आखिर कसका लागि, घुर्क्याएर हुँदैन, जिम्मेवार भएर काम गर्नुहोस्, यी सबै कामको नागरिकले मूल्याङ्कन गर्नेछन्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 015000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र ऋग्वेद शर्मा। अब विदेशका खबर। चीनको उत्तरी क्षेत्रमा वायु प्रदूषण बढ़ेको छ। चीनी अधिकारीहरूले ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेका छन् भने वृद्ध तथा बालबालिकालाई घरभित्रै बस्न आग्रह गरेका छन्। छिमेकी मंगोलिया र चीनकै विभिन्न ठाउँबाट बहेको हावा सास फेर्नका लागि समेत उपयुक्त नरहेको वातावरणविदको भनाइ छ। बेजिङको वातावरण संस्थाले वायु प्रदूषणको मात्रा प्रति क्यूबिक मीटर 500 माइक्रोग्राम रहेको बताएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यो दर 25 माइक्रोग्राम मात्र हुनुपर्छ।
सोमालियामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक मन्त्रीको ज्यान गएको छ। सोमालियाका सबैभन्दा कान्छा मन्त्री अब्दुल्लाही शेख अब्बासको सरकारी सेनाले चलाएको गोली लागेर ज्यान गएको हो। राजधानी मोगादिशु नजिक आफ्नै गाड़ीमा रहेका अब्बासमाथि सेनाले भूलवश गोली चलाएको बताएको छ। सेनाले इस्लामिक लड़ाकु भएको आशंकामा गोली चलाएको दावी गरेको छ। 31 वर्षीय अब्बास गएको नोभेम्बरमा सांसद हुँदै फेब्रुअरीमा मन्त्री बनेका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विश्व फुटबल वरियतामा नेपाल 3 स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 3 स्थान तल झरेर 173 स्थानमा पुगेको छ। यसअघि नेपाल 170 स्थानमा थियो। दक्षिण एसियाली देश सार्कमा भने नेपाल 5 स्थानमा छ। सार्क राष्ट्रमध्ये भारत पहिलो, मालदिव्स दोस्रो, अफगानिस्तान तेस्रो र भूटान 4 स्थानमा छन्। यस्तै बंगलादेश 6, श्रीलंका 7 र पाकिस्तान पुछारमा छ। विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्।
कैलालीको अतरियामा शुरू अतरिया कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी शुरूआत गरेको छ। रुविना छेत्रीको कप्तानीमा रहेको झापाको मिलन क्रिकेट एकाडेमीलाई एपीएफले 7 विकेटले हराएको हो। टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 93 रन बनाएको थियो। 94 रनको लक्ष्य पछ्याएको एपीएफले 15 ओभर 5 बलमा 3 विकेट गुमाउँदै लक्ष्य भेट्टायो। एपीएफका ज्योति पाण्डेले अविजय 53 रन बनाइन्। प्रतियोगितामा 6 टीम सहभागी छन् भने विजेताले 2,00,000 तथा उपविजेताले 1,00,000 रूपियाँ पुरस्कार पाउनेछन्।
र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले दिल्ली डेयर डेभिल्स र गुजरात लायन्स बीच खेल भइरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा उसले 2 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 13 रन बनाएको छ। उसका ड्वेन स्मिथ 9 र ब्रान्डन म्याकुलम 1 रन बनाएर आउट भएका छनृ समान 10 अंक भए पनि अंक तालिकामा दिल्ली छैठौं र गुजरात सातौं स्थानमा छन्। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काठमाडौँ निजगढ़ फास्ट ट्र्याक निर्माणको जिम्मा सेनालाई दिने मन्त्री परिषदको निर्णय। सशस्त्र प्रहरी बलका 3 डीआईजी आईजीमा बढ़ुवा।
कांग्रेस र माओवादी बीच 2 महानगरपालिका सहित विभिन्न ठाउँमा चुनावी तालमेल। केन्द्रले हस्तक्षेप गरेको भन्दै भरतपुरमा कांग्रेस कार्यकर्ताको विरोध।
महाभियोग प्रस्तावमा सहमति जुट्न नसकेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित। सरकारले महाभियोग प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने विपक्षी दलहरूको माग।
सोमालियामा सुरक्षाकर्मीको गोली लागेर मन्त्रीको ज्यान गयो। इस्लामिक लडाकु भएको आशंकामा गोली चलाएको सेनाको भनाई।
र विश्व फुटबल वरियतामा नेपाल 3 स्थान तल झर्यो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।